होइन, अहिले नै निजी क्षेत्रलाई हेर्ने निकाय धेरै छन् हामीसँग, त्यही कारणले गर्दा पनि इन्भेस्टमेन्टको सेक्युरिटी नभएर हेरेसमेन्ट भएर इन्भेस्टमेन्ट आउन सकेका छैन. तपाईँको एफडिआई मात्रै नभएर डोमेस्टिक इन्भेस्टमेन्ट पनि बाहिर निस्किन सकेका छैन. अहिले काङ्ग्रेस र एमालेको सरकारभन्दा अलिकति स्थिरता आउँदा जुन यत्रो तपाईँको पुँजी बजारमा इन्भेस्टमेन्ट आयो भनेपछि हामीसँग लगानी योग्य पुँजी त छ रहेछ भने देखियो नि, तर आइरहेको छैन. किनकि हामीसँग वर्किङ वातावरण, कस्टम डुइङ बिजनेस या तपाईँको इन्भेस्टमेन्टको वातावरण नभएको कारणले नआइरहेको अवस्थामा फेरि हामीलाई पनि फेरि निजी क्षेत्रलाई अख्तियार प्रवेश गराउने, सम्पत्ति शुद्धिकरणको पन्जा बढाउने गरियो भने त अहिले भएका मान्छेहरू पनि पलायन भएर जान्छन्, इन्भेस्टमेन्ट विथड्र गर्छन्. त्यसैले यो लगानी भनेको त तरल चिज हो, पानी जस्तो हो. तपाईँले इभन चाइनामा कम्युनिस्ट पार्टीले रुल गरेको भए तापनि लगानी गर्नलाई कति सहज छ. हरेक देशको अमेरिकादेखि युरोप ठुल्ठुला देश डेमोक्राटिक देशका मान्छेहरूले पनि लगानी गरेर रिटर्न ल्याउन सक्ने वातावरण छ. त्यसैले हामीले सोचे जस्तो आर्थिक समृद्धि गर्ने हो भनेदेखि धेरै रुल लगाएर अविश्वासको वातावरण गर्नुभन्दा पनि विश्वासिलो वातावरण बनाउनुपर्छ. अख्तियार भनेको हामीले त अख्तियार भनेकै फेरि अख्तियार दुरुपयोगको कामै भनेको तपाईँ अभिशप अथोरिटी हो. जसले अथोरिटी राज्यको पाउँछ त्यो अथोरिटीको अभिस गर्यो कि भन्ने कुरा हो. जबकि निजी क्षेत्रलाई त तपाईँको त्यस्तो अथोरिटी नै हुँदैन. जो सरकारी अथोरिटी अधिकार लिएर बसेका मान्छे हुन्छ त्यसले अधिकारको दुरुपयोग गर्छ कि भन्ने कुरा हो नि त. निजी क्षेत्र भनेको त नेपाल मात्रै नभएर यो तपाईँको प्राइभेट सेक्टर त लगानी गर्न विश्वभर जहाँ पनि जान सक्ने चिज हो. त्यसैले यो आवश्यकै नभएको यसले हेरेसमेन्ट गरेर कन्ट्रोल इकोनोमी गर्छ. हामी अब जुन हिसाबमा डेमोक्राटिक अभ्यास गरिरहेको देश छ, क्यापिटल मार्केटलाई फ्री क्यापिटल मार्केटलाई अभ्यास गरेको देशले यो धेरै सरकारी निकायहरूलाई गर्नु हुँदैन. यो अख्तियार दुरुपयोग भनेपछि जसलाई अख्तियारै दिएको छैन त्यसले दुरुपयोग के गर्छ. त्यो आवश्यकै नभएको यो नियन्त्रण गर्ने अष्टाचार बढाउने मात्रै काम हुन्छ जस्तो लाग्छ.
भनेको निजी क्षेत्रमा दुरुपयोग नै हुँदैन भने त छानबिन गर्न पनि अख्तियार आउने भएन. अनि यो व्यवस्था गर्दैमा चाहिँ त्यो सबै यो लगानी नै वातावरण बिग्रिन्छ, उद्योग व्यवसाय त्यसले अब जुन आत्मविश्वास छ त्यो आत्मविश्वास पनि गुम्छ भन्ने चाहिँ कसरी.
त्यही त, जहाँ जहाँ अधिकारै दिएको हुँदैन त्यो दुरुपयोग हुँदै हुँदैन. त्यसैले आवश्यक भएन होइन. यो अख्तियार दुरुपयोग भनेको चाहिँ सरकारी निकाय जसले चाहिँ राज्यको अधिकार लिएर बसेको हुन्छ त्यो दुरुपयोग हुन्छ कि भन्ने कुरा हो. र व्यतिथिका कुरा भए, अनियमितका कुरा भए, तपाईँको खाद्यको तपाईँको गुणस्तरका कुरा भए, ती चेक गर्ने कुराहरू निजी क्षेत्रलाई आवश्यक पर्ने त छँदै छ र अहिले पनि राज्यका धेरै निकाय छन् सम्पर्क. अहिले तपाईँको राजस्व अनुसन्धान छ, तपाईँको सिबिआई छ, अरूहरूले गर्ने कुराहरू त गरिरहेको छ. तर निजी क्षेत्रहरूलाई अख्तियार भन्ने चिज त्यस्तो कुरा चाहिँ आवश्यकै नभएको, यो अरू देशमा पनि नभएको. हाम्रो देश भयो अलिकति भर्खर हामी 2026 तपाईँको लिस्ट डेभलप कन्ट्रीबाट ग्रेजुएट हुन खोज्दैछौँ. भर्खर हामी के अरे यो रिजनको एउटा सानो इकोनोमी भनेर प्रवेश गर्न खोज्दैछौँ. त्यो प्रवेश गर्न खोज्दा खोज्दै यसो गऱ्यो भने त विदेशबाट एफडिआई त आउँदैन नि. नेपालमा जुनै निकायले पनि निजी क्षेत्रलाई या इन्भेस्टमेन्टलाई हरेसमेन्ट गर्न सक्छ, धरपकड गर्न सक्छ. त्यहाँ सेक्युरिटीको प्रत्याभूति हुँदैन, लगानीको सेक्युरिटी र यो जीव ज्यानको सेक्युरिटी त्यस्तो हुँदैन भने किन जाने भन्ने हुन्छ नि त. त्यसले न गलत मेसेज दिन्छ भने किन जाने. फेरि आजको दिनमा तपाईँको 80%भन्दा बढी जिडिपीमा योगदानी गर्ने निजी क्षेत्र छ, 85%भन्दा बढी रोजगार छ. राज्यले पनि आजको दिनमा त तपाईँको यो के अरे हरेक के अरे सरकारको प्रमुख एजेन्डै रोजगारी दिने, आर्थिक वृद्धि गर्ने हो नि त. त्यो सरकारको काम निजी क्षेत्रले आफै लगानी गरेर गरिदिइरहेको छ भने त्यसलाई प्रमोट गर्नेको ठाउँमा हेरेसमेन्ट गर्न आवश्यक के भयो त? अर्को पाटोबाट हेरौँ,
हजुर हजुर,
अक्रिया प्रवेश गर्दा के हुन्छ? यो आर्थिक समृद्धिलाई त्यसले हेल्प गर्छ
भनेको आर्थिक समृद्धिलाई चाहिँ झन तहस नहस बनाउने काम हुन्छ कि भन्ने यहाँहरूको चिन्ता?
एकदम यो पहिलादेखि हामीले र सरकार या राजनीतिक प्रमुखहरूले हाम्रो अब एफएनसिसिआईको अध्यक्षको नेतृत्वमा हामी गएर त्यसलाई समितिमा फिर्ता गरेको अहिले राष्ट्रसभामा पास भएर आइसकेको रहेछ, होइन? अब यसलाई रोक्नै पर्छ, किनकि हामीले डबल डिजिटमा आर्थिक के अरे ग्रोथ गर्नको लागि एफडिआईको फरेन डाइरेक्ट इन्भेस्टमेन्टको आवश्यक पर्छ, र डोमेस्टिक पनि एनआरएनका नेपालीहरू बाहिर बस्ने एनआरएन लगायतको लगानी चाहिन्छ। अहिलेको हाम्रो डोमेस्टिक लगानीले तपाईँको 4-5% भन्दा वार्षिक ग्रोथ हुँदैन, त्यसरी त्यति थोरै ग्रोथले हामीभन्दा अगाडि गएका देशहरूलाई कम्पिट गर्न सक्दैनौँ, होइन? हामीले धेरै काम गर्न बाँकी छ, आर्थिक उन्नति रोजगार प्रोभाइड गर्नलाई विदेशमै युवाहरूलाई वैदेशिक रोजगारमा गइरहेका युवाहरूलाई रोक्ने त्यसको बाधक बन्छ अख्तियार प्रवेश गर्दा। अख्तियारको उद्देश्य नै फेरि अधिकारको दुरुपयोग भनेर छ।
हजुर, यहाँहरूको पहिलेदेखिको माग पनि थियो कम्तीमा निजी क्षेत्रलाई हेर्ने एउटै निकाय भइदिए हुन्थ्यो, अब ठाउँ ठाउँमा एउटै कामका लागि चाहिँ धेरै सरकारी निकायमा धाउनुपर्ने अवस्थाले पनि सकस परिरहेको छ, लगानीको वातावरण बनिरहेको छैन भन्ने थियो। जसले जे गरे पनि एउटै निकायले गरिदियो भने चाहिँ तपाईँहरूलाई पनि सहज हुन्थ्यो होला, होइन?
एक्ज्याक्टली, हामीले पहिलेदेखि भन्दै गएको यो कम्पनी दर्ता गर्दादेखि लिएर यो वातावरणका कुरा, यी सबै कुरा पनि 1 सर्भिसमा जाउँ, एउटै ठाउँबाट तपाईँहरूले दर्ता गर्ने, यो वातावरणको मूल्याङ्कन गर्नेदेखि लिएर जे जे छन् अहिले टेबल 20-22 ठाउँमा आउनुपर्ने व्यवस्था बन्द गरे, इजी लाइसेन्समा दिउँ, र अर्को यसलाई मोनिटर गर्ने, यसलाई नियमन गर्ने संस्था पनि एक ठाउँमा होस्, थोरै ठाउँमा होस्, एक ठाउँमा कतिको सम्भव छ, थोरै ठाउँमा होस्, ताकि हामीलाई फ्रिली भएर लगानी गरेको मान्छेले सेक्योर भएर काम गर्न चाहन्छ, होइन? फ्रिली भएर काम गर्ने वातावरण मिलोस्, अझ कुनै उद्योग व्यवसाय चल्दैन भने त्यसलाई एक्जिटको व्यवस्था पनि होस्, उसले आफ्नो सम्पत्ति राखेर बाहिरै बसेर ब्याङ्कको लोन तिर्ने काम गर्छ र आफू मुक्त भएर अरू बिजनेसमा सिफ्ट हुन चाहन्छ या व्यापार बन्द गरेर घरमै बस्न चाहन्छ भने पनि यो जन्जिरले सबैतिरबाट जकडाएर यो डिस्करेज गर्ने होइन कि तपाईँको दर्ता गर्ने, चलाउने, बन्द गर्ने इजी एक्सेस होस् भनेर माग गर्दै आएको। यो चाहिँ विदेशमा पनि तपाईँको इभन कम्पनी चलाउन पाउँदैन भने तपाईँको यो फाइल गरिसकेपछि मुक्त गर्ने एउटा सर्टेन टाइम दिएर व्यवस्था हुन्छ। हामीले त्यसरी भनिरहेको अहिले नै धेरै निजी क्षेत्रलाई हेर्ने, कज्याउने र तपाईँको डिस्करेज गर्ने र तपाईँको हेरेसमेन्ट गर्ने निकाय भए भनेको ठाउँमा फेरि अख्तियार प्रवेश गर्ने अरू सरकारी निकायहरू, जो निकायहरू चाहिँ तपाईँको अधिकार लिएर अधिकारको दुरुपयोग गर्ने, भ्रष्टाचार गर्ने लाई निरुत्साहित गर्नको लागि रोक्नलाई गरेको निकायहरू पनि निजी क्षेत्रमा प्रवेश गर्ने हो भने त्यो त हामी आर्थिक समृद्धितिर होइन कि कन्ट्रोल इकोनोमीमा जान्छौँ भनेर दुईवटा डेमोक्रासी पनि भन्ने कि त कन्ट्रोल इकोनोमीमै जानु पर्यो, यो विरोधाभास भयो क्या। हामीले त्यसैले पनि प्रवेश गर्नु हुँदैन, विरोधाभास गर्नु भएन। हाम्रो इकोनोमिक मोडल के हो त? हामीले त 3 इकोनोमी मोडल भनेको प्राइभेट सेक्टर, सरकारी र सहकारी भनेको, सहकारीमा पनि यति ठुल्ठुला मान्छेहरूको इन्भल्भ भएर त्यो तह दस भएर अहिले इकोनोमीको जगै भत्किएको छ। अहिले मान्छेहरूको के अरे यो आर्थिक सङ्कुचन भएर धेरै समस्यामा आएको छ लगानीकर्ताहरू। त्यस्तो बेलामा फेरि हामीले अझ हाम्रा नीति नियमहरूलाई सजिलो, फराकिलो र स्वागत योग्य बनाउनु पर्ने ठाउँमा झन् हामी शासक मुखी या कन्ट्रोल इकोनोमीतिर गयौँ भने अहिले भएको लगानी जान्छ। हाम्रो जुन एउटा सपना छ पोलिटिकल पार्टी या के अरे जनताको, सुखी नेपाली समृद्ध नेपाल प्रोस्पेरियस नेपाल भनिहाल्छ, त्यो त पुरा भएन नि त।
भनेको कुरा एउटा काम अर्को भयो, त्यही भएर निजी क्षेत्र अथवा चाहिँ लगानीको वातावरण चाहिँ अझै बनेको छैन। त्यसो भए
बनेको छैन, यस्तो कारणले बन्दैन, अरू बिग्रिँदै जान्छ, अरू भत्किँदै जान्छ, त्यसैले यस्तो हुनु हुँदैन भन्ने हाम्रो भनाइ।
अब ब्याङ्करमा लगानी योग्य रकम चाहिँ थुप्रिरहेको छ, निजी क्षेत्र पैसा माग्न गइरहेको छैन भनिरहेछन्, उद्योग व्यवसाय फस्टाउन सकिरहेको छैन, तपाईँको सुझाव चाहिँ यो सरकारलाई के छ त?
त्यही त, हामीले अझ सङ्कुचन गर्ने भन्दा पनि तपाईँ यो कोभिड पछाडि धेरै देशले यो आर्थिक संरचनालाई चेन्ज र रिफर्म गरेर तपाईँको नयाँ तपाईँको एक अर्को तहको रिफर्म गरेर चाहिँ नयाँ अभ्यास गरेर आफ्नो स्पिडलाई जुन आर्थिक ग्रोथको स्पिड छ त्यसलाई कायम गरेको अवस्थामा हामीले पनि यो तपाईँको यो ट्याक्स भ्याट सबै तरकारीदेखि लगेर सबै चिजलाई 13% भन्दा पनि यसलाई तहगत रूपमा गरौँ, हाम्रा उत्पादनहरूलाई कमै लगाउँ, तपाईँको र मेटेरियललाई कम लगाउँ, जहाँ यहीँ उत्पादन हुन्छ उद्योग स्थापना गरिएको छ, अरू तपाईँको फिनिस प्रोडक्ट यो तहगत क्यारे फिनिस प्रोडक्ट र विलासिताका प्रोडक्टलाई बढी लगाउँ, सो द्याट हाम्रो खुला बोर्डर भएको त्यो खुला बोर्डरबाट तपाईँको उताको सस्तो सामान नघुसोस्, हामी कम्पिटेटिभ हुन सकौँ भनेर यो करको सुधार अनि त्यो बजारबाट पैसा उठाउनलाई क्रेडिट रिकभरी एक्ट र यो तपाईँको इन्फर्म इकोनोमीको मात्रा धेरै भयो त्यसलाई कम गर्नको लागि तपाईँको फेयरलेस ट्रान्जेक्सन यो डिजिटल इकोनोमीको प्रमोट गरौँ, यो कानुनहरूलाई संशोधन गरौँ। अब हिजैकै जस्तो पुरानो इन्जिनले नयाँ ग्रोथ दिन छ नयाँ स्पिड दिन सक्दैन, अब यसलाई रिफर्म गर्न आवश्यक छ, एक त माथि जान आवश्यक छ भनेर भनिरहेको अवस्थामा यो अख्तियारको यो सम्पत्ति शुद्धिकरणका यस्ता अङ्कुश लगाउने कुराहरूलाई चाहिँ अगाडि बढ्ने होइन कि पछाडि भकेल्ने काम गर्छ, त्यसैकोले अहिले भर्खरै पनि एफएनसिसिआईले यो एभरेस्ट होटलमा गएको 5-4-5 दिन अगाडि सबै 180 भन्दा बढी सांसदहरूलाई आमन्त्रण गरेर अप्पर हाउस लोवर हाउसका हामीले यो कुरा बुझाएका छौँ, यो इकोनोमी भनेर यसरी चल्दैन, यो हामीलाई चाहिएको यो हो, हाम्रो 46% बन्द छ, त्यसको उपभोगिता भएन, व्यवसायीकरण भएन, हामीसँग सम्भावना भएका क्षेत्रहरू यो छन्, यो नयाँ सम्भावनाका ढोकाहरू खोलिदिनुहोस्, व्यापार बिजनेस गर्नलाई सहज बनाइदिनुहोस्, इकोनोमिक रिफर्म गरौँ, ट्याक्सको क्षेत्रमा अरू अरू क्षेत्रमा हामी लगानी गर्न तयार छौँ, हामी 10 डिजिटको इकोनोमी बनाउन सक्ने हामीसँग रिसोर्सेस छ, ठुल्ठुला मार्केट छन् चाइना इन्डिया जस्तो छेउमा छिमेकमा भनेर भनिरहेको अवस्था हो। अब सायद अब अस्तिको हाम्रो मिटिङदेखि अब अध्यक्षज्यूले धेरै कुराहरू राख्नु भएको छ, त्यो अब यो एफएनसिसिआईको तरफबाट प्रेजेन्ट भएको छ, यो सबै हेरेर उहाँहरूले यो वापस लिनुहुन्छ भन्ने हामीलाई विश्वास छ।
हजुर, समय दिनुभयो, धेरै धन्यवाद छ यहाँलाई।
हस् 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 हस्
हस् धन्यवाद। उहाँ हुनुहुन्थ्यो नेपाल उद्योग वाणिज्य महासङ्घका उपाध्यक्ष हेमराज ढकाल।